आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्र, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ। म पनि प्रभुको अनुग्रहमा आनन्द कुशलै छु। धन्यवाद तपाईहरूका सुन्दर पत्रहरूको लागि, सुझावहरूको लागि अनि तपाईहरूले पठाउनु भएका प्रार्थनाको लागि पनि। साँच्चै नै हामी तपाईहरूको लागि निरन्तर प्रार्थनामा याद गरिरहेका छौ। साथै आउने दिनहरूमा हामी आशा गर्दछौ कि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन र हाम्रो बीचको आत्मीय सम्बन्ध यसरी नै निरन्तर लगातार बढ़िरहनेछ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पुरानो नियमको यसैया भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन यसैया 8 अध्यायबाट देख्न गइरहेका छौ। यसैया 7-12 अध्यायसम्म आहाजको शासनकालको अवधिमा दिइएको भविष्यवाणीहरूको मालाहरू सिरिजहरू उल्लेख छ। यो 8 अध्याय अति नै उल्लेखनीय अध्याय हो, किनकि यसमा असुरको राजाद्वारा इसरायलको मुलुकको आक्रमणको अगमबाणी छ वा भविष्यवाणी छ। परमेश्वरले अन्य शक्तिशाली राष्ट्रहरूको आक्रमणबाट आफ्ना जनहरूलाई करिब 500 वर्षसम्म सुरक्षा दिनुभएको थियो। उहाँले आफ्ना जनहरूका वरिपरि पर्खालले घेर्नु भएको थियो र शत्रुहरूलाई तिनीहरूका विरूद्ध चढ़ाई गर्न, युद्धमा आक्रमण गर्न बन्द गर्नुभएको थियो, रोक्नु भएको थियो। अहिले परमेश्वरले शत्रुहरू तिनीहरूको विरूद्धमा आउनलाई अनुमति दिनुहुन्छ अनि मानिसहरू सहायता मदतको निम्ति परमेश्वरमा आशा लगाउनको सट्टामा अन्य राष्ट्रहरूसँग सन्धि गर्न चाहिरहेका छन्। यो अध्याय आत्मिक वादको विरूद्ध चेतावनीसँग नै अन्त हुन्छ, जसले परमेश्वरको सल्लाहलाई त्यागेर संकष्टकालीन वा आपदको बेला सैतानिक संसारमा सहारा मदतको निम्ति फर्केथे। अन्त चाहिँ अति नै भयानक, डरलाग्दो र कष्टदायक छ। त यहाँ 8 अध्यायमा हामी सबभन्दा पहिले देख्नेछौ चिन्हको रूपमा अगमबक्ताको दोस्रो छोराको जन्म। यसैया 8 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, परमप्रभुले मलाई भन्नुभयो, आफ्नो निम्ति एउटा ठूलो कागजको मुठा ले र त्यसमा साधारण कलमले महेर सालल हाज बज भनेर लेख। मित्र, महेर सालज हाज बजको अर्थ हो छटपटको लुटको माल, छटपटको लुटको माल वा बेग वा शीघ्रताको शिकार। यसको साधारण अर्थ हो परमेश्वर ती मानिसको विरूद्ध हुनुहुन्छ जो उहाँको मानिसका विरूद्ध छन्। पाउले यसलाई यसरी राख्छन् रोमी 8 अध्यायको 31 पदमा, यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने हाम्रो विरूद्ध को उभिन सक्छ। यो केटाको नाम राजा आहाजको लागि सन्देश पनि हो। उनी ईश्वरहीन दुष्ट राजा हुन् र परमेश्वर उनी कहाँ पुग्नलाई कोशिश गरिरहनु भएको छ। उहाँले यसैयालाई ठूलो पार्टी लिएर त्यसमा लेख्न भन्नुहुन्छ। त्यसपछि उसले प्रत्यक्ष गरी सार्वजनिक रूपमा बाहिर खुलाम रूपले टाङ्न भन्नुहुन्छ, ताकि हरेकले त्यसको पढ्न सकुन्। परमेश्वर यो केटाको नाम लेखिएको चाहनुहुन्छ ताकि राज्यमा सबभन्दा नम्र व्यक्तिले यसको देखोस्, पढोस् र यसको बुझोस्। परमेश्वर सर्वप्रथममा यसैयाको पहिलो छोरा सर्यसुपद्वारा, जुनको अर्थ हो भक्त बाँकी जनहरू फर्कने छन्, उनीद्वारा पुग्न कोशिस गरिरहनु भएको छ। त्यसपछि दोस्रो छोरा महर्षलाल हाजबजद्वारा, जुनको अर्थ हो झटपटको लुटको माल, गति वा शीघ्रताको शिकारी, त्यसद्वारा पुग्न कोशिस गरिरहनु भएको छ। यो दोस्रो छोराको नाम आहाजलाई यो कुराको निश्चय गराउनलाई हो कि परमेश्वरले उहाँका मानिसहरूका शत्रुहरूको सम्हाल्नुहुनेछ, ठिकठाक गर्नुहुनेछ। दुई पदमा भनिएको छ, अनि म यसलाई पक्का गर्नलाई मेरा दुई विश्वासयोग्य गवाहहरू अर्थात उरिया पुजारी र येबेरयाक्याको छोरा जकरियालाई बोलाउनेछु। मित्र, उरियाको अर्थ हो यहोवा मेरो ज्योति हुनुहुन्छ, जकरियाको अर्थ हो यहोवा सम्झना गर्नुहुन्छ, येबेरयाकाको अर्थ हो यहोवाले आशिष दिनुहुनेछ। यो चाखलाग्दो मेल हो, होइन र? यसरी एक साक्षीले उसको नामद्वारा भन्छ यहोवा मेरो ज्योति हुनुहुन्छ, र अर्कोले भन्छ यहोवाको उद्देश्य आशिष दिनु हो। यिनीहरूका सन्तान परमेश्वरको अनुग्रह हो, यसको अर्थ हो उहाँले आफ्ना मानिसहरूको भुल्नुहुने छैन। यसैयाको सबै क्रियामा मानिसको लागि सन्देश छ, उनी अभिनय गरिरहेका छन् र उसको सन्देश पनि लेखिरहेका छन् ताकि मानिसहरूले यसको बुझ्न सकुन्। कारण चाहिँ यो हो, मानिसहरूले तस्विरमा हेर्नेछन्। यो एक किसिमको टीभी जस्तै हो। परमेश्वर यी मानिसहरूलाई तस्विरको प्रयोग गरेर सन्देश दिन चाहनुहुन्छ। तीन पदमा भनिएको छ, जब मेरी पत्नी अगमवादिनी कहाँ म गए र तिनी गर्भवती भएर एउटा छोरो जन्माइन्, अनि परमप्रभुले मलाई भन्नुभयो त्यसको नाम महर्षलाल हाजबज राख। यो पदमा अगमवादिनी चाहिँ यसैया भविष्य वक्ताको पत्नी हो। तिनी गर्भवती हुन्छन् र छोरा जन्माउन्छन्। बालकको नाम उसको जन्म हुनुभन्दा पहिले नै राखिएको छ। चार पदमा भनिएको छ, चार पदमा, बालकले मेरा बाबु र मेरी आमा भन्न जान्न अघि नै दमस्कसको धन र सामर्यको लुट असुरका राजाले लैजानेछ। यो बालकले आमा र बाबु बोलाउन भन्दा पहिले असुरले आरामलाई र सामर्यालाई उत्तरको शत्रु जुन यहुदाको विरूद्धमा आउन योजना बनाइरहेको छ त्यसलाई कैद वा बन्दुवामा लगिनेछन्, र आहाज राजाको सैनिक शक्तिको कारणले विजय ल्याउने छैन। विजय परमेश्वरको अनुग्रहको कारणले हुनेछ, परमेश्वरको साथको कारणले हुनेछ। परमेश्वरले पूर्ण रूपमा स्पष्ट बनाइरहनु भएको छ कि पाँच र छ पदमा भनिएको छ, परमप्रभुले मलाई फेरि यसो भन्नुभयो, परमप्रभुले मलाई फेरि यसो भन्नुभयो, यस प्रजाले शान्तिसित बग्ने सैलोको पानीलाई तिरस्कार गरी रसिन्द्र मल्याको छोरामा आनन्द मनाएको कारणले। अमित्र, यहाँ हामी देख्दछौ कि यो शास्त्रको अर्को उल्लेखनीय अनुच्छेद हो। यस प्रजाले सिलोको शान्तसित बग्ने पानीलाई त्यागे, जुनको अर्थ हो पठाइएको। तिनीहरूलाई परमेश्वरले प्रदान गर्नुभएको शान्तिको कुरा कति पनि स्वीकार भएन। तिनीहरूले परमेश्वरले प्रदान गर्नुभएको शान्तिको त्यागे, इन्कार गरे। यहाँ शान्तिलाई यो सिलोको बग्ने पानीद्वारा चित्रित गरिएको छ। यसको ठिक विपरीतमा हामी पदसातमा देख्छौ भयानक देशसित बग्ने पानी। यो निश्चय नै एफ्राटस नदी हो जहाँ असुर स्थित थियो वा असुर रहेको थियो। यी पानीहरू बाढ़ जस्तै आए। अर्को शब्दमा एफ्राटसको पानीहरूले परमेश्वरको दण्डको न्यायको प्रतिनिधित्व गर्दछ, र जुन सिलोको शान्तिसित बग्ने पानीको ठिक विपरीत छ। परमेश्वरले यी दुई नदीहरूद्वारा आफ्नो मानिसलाई सन्देश दिइरहनु भएको छ। सिलो शान्तसँग बग्ने सानो खोल्सा वा खोला हो। यो खोलाको अहिले त्यति महत्व छैन, तर यसैयाको दिनमा त्यो अति नै धेरै महत्वपूर्ण थियो। यो सियोन पर्वत र मोरिया पर्वत बीच बहन्छ। यो सानो खोलामा सन्देश छ। यो सन्देश तपाईँले सुन्नुहुनेछ यदि तपाईँसँग ख्रिस्टको खुनमा रगतमा चोपिएको कान छ भने। यो सन्देश त्यो खोला स्वयंको छालको सुरिलो आवाज भन्दा मिठो छ। यो अनुग्रहको कथा हो। सियोन पर्वत जुन सियोन पर्वतको ठिक विपरीतमा उभिएको छ, जुन मसाको व्यवस्थाको प्रतीक हो। मोरिया त्यो पर्वत हो जहाँ अब्राहमले आफ्नो पुत्र इसाकलाई चढाए, अनि त्यहाँ नै दाउदले अरुणाको खला किने, र त्यहाँ नै सुलेमानले मन्दिर निर्माण गरे, र त्यहाँ नै हामी देख्दछौ परमेश्वरको महिमा भएको थियो। र त्यो नै पर्वतको मालाको एक छेउको चट्टानी पर्वत जुनलाई हामी गल्गोथा भनिन्छ, हाम्रो प्रभु ख्रीष्टलाई क्रुसमा टाँगियो। यसले अनुग्रहको बताउँछ। मोरिया नै त्यो स्थान हो परमेश्वरले आफ्नो स्वयं आफै स्वयंलाई थुमाको प्रदान गर्नुभयो। आफ्नै स्वयंको लागि आफैले त्यो थुमा प्रबन्ध गर्नुभयो। उहाँले अब्राहमको छोरालाई छोड्नुभयो, बाँकी राख्नुभयो, तर उहाँले आफ्नो पुत्र स्वयंलाई छोड्नु भएन, बाँकी राख्नु भएन। त्यसकारण परमेश्वरले यो मानिस आहाजलाई अनुग्रहको बारेमा बताइरहनु भएको छ। उहाँले तिनलाई भनिरहनु भएको छ, म तिमीलाई बाँकी राख्नेछु, अलग गर्नेछु यदि तिमी खाली म कहाँ फर्किन्छौ भनी भनिएको छ। आठ पदमा त्यो बाढी चाहिँ अगाडि बढेर यहुदासम्मै बग्नेछ, त्यो त्यसको घित्रैसम्म पुग्नेछ, त्यसको फिजाएका पखेटाले तेरो देशलाई ढाक्नेछ। हे इम्मानुएल, परमेश्वरले असुरलाई यहुदाको मुलुकमाथि बाढ चाहिँ बढ्न अनुमति दिनुहुनेछ, तर उहाँले तिनीहरूलाई यरुसलेम लिन चाहिँ अनुमति दिनुहुने छैन। त्यसपछि हामी अगाडि देख्छौं, परमेश्वरको लागि प्रतिस्पर्धाको रूपमा, प्रतिस्थापनको रूपमा वा साटोमा राख्ने कामको रूपमा सन्धि वा षड्यन्त्रको विरूद्ध घोषणा। नौ पदमा भनिएको छ, हे जाति हो, युद्धको नारा लगाऊ र चकनाचुर हो, सुन हे टाढा टाढा देश हो, लडाईको लागि तयार हो र चकनाचुर हो। यो राष्ट्रको विरूद्ध चेतावनी हो जसले परमेश्वरको मुलुकको विरूद्धमा सन्धि वा षड्यन्त्रको रच्दछ। यसैया तेह्र अध्यायबाट आरम्भ भएर हामीले ती राष्ट्रहरूलाई सन्देशहरूको मालाहरू देख्नेछौ जो इसरायलका विरूद्धमा थिए, र हामी देख्नेछौ कि परमेश्वरको दण्ड तिनीहरूमाथि खस्नेछ। यो खण्ड 13 अध्यायबाट आरम्भ भएर 35 अध्यायसम्म फैलिएको छ, अनि तिनीहरू मध्ये प्राय चाहिँ पूरा भइसकेको भविष्यवाणी हो। परमेश्वर भन्नुहुन्छ, राष्ट्रहरूले यो पृथ्वीमा उहाँको उद्देश्यको कहिले पनि रोक्न अनि विफल गर्न सक्दैनन्। यो चाखलाग्दो कुरा छ कि विश्वको राष्ट्रहरू कति पनि परमेश्वरबाट सल्लाह वा बुद्धि खोज्दैनन्। परमेश्वरसँग उद्देश्य छ र उहाँको उद्देश्य प्रबल हुनेछ, पूरा हुनेछ। यदि राष्ट्र अर्को दिशामा जान्छ भने न्याय त्यसमाथि खस्नेछ। 10-12 पदमा भनिएको छ, युद्धको युक्ति रचना गर तर त्यो विफल हुनेछ, तिमीहरूका उपाय प्रस्ताव गर तर त्यो ठहरने छैन, किनकि परमेश्वर हामीसित हुनुहुन्छ। यस प्रजाको मार्गमा नहिड्नलाई परमप्रभुले मलाई चेतावनी दिँदै आफ्नो बलियो हात ममाथि राखेर मलाई यसो भन्नुभयो, जुन कुरालाई यी मानिसहरू षड्यन्त्र भन्छन् त्यसलाई तैले षड्यन्त्र नभन, र जे कुरादेखि तिनीहरू डराउँछन् त्यसदेखि त नडरा, त्यसदेखि भयभीत नहो। यहुदा आराम र सामर्याको सन्धि वा षड्यन्त्रद्वारा कति पनि भयभीत हुनु हुँदैन। भय वा डर नै उत्तरका ती राष्ट्रहरूलाई एकत्रित हुन विवश गराएको थियो, र परमेश्वर उहाँका जनहरूलाई आश्वासन दिनुहुन्छ, त नडरा, त्यसदेखि भयभीत नहो। अर्को शब्दमा यसको कारण तिनीहरू कुनै राष्ट्रसँग मैत्री सन्धि कायम नगर्नु, जुन सन्धि सम्भवत मिश्रसँग हुने थियो त्यो नगर्नु, र पछिबाट तिनीहरूले मिश्रसँग आफैलाई मैत्री सन्धि गर्दछन्, जुनले मुलुकमा अत्यन्त महान दयनीय दुर्घटना ल्याउँदछ। पद 13 र 14मा भनिएको छ, सर्वशक्तिमान परमप्रभुलाई नै तैले पवित्र ठान्नु र उहाँकै भय तैले मान्नु, उहाँसँग नै त डराउनु, र उहाँ नै तेरो वासस्थान हुनुहुनेछ, तर इसरायलका दुवै घरानाका निम्ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान जसले तिनीहरूलाई लोट्न लगाउँछ, अनि उहाँ यरुसलेमका मानिसहरूका निम्ति धराप र पासो हुनुहुनेछ। तिनीहरू खालि परमप्रभुमा मात्र भय राख्नु पर्दछ र उहाँमा मात्र नजर लगाउनु पर्दछ। उहाँ या त तिनीहरूको निम्ति उद्धार हुनुहुनेछ या ठेस खाने ढुङ्गा। क्रोमवेललाई एकपल्ट सोधिएको थियो, किनकि उनी त्यति धेरै निडर साहसी थिए, उनी अति नै साहसी व्यक्ति थिए, उनी विश्वको इतिहासमा एक सबभन्दा साहसी निडर व्यक्तिको रूपमा प्रतिष्ठा पाएका व्यक्ति थिए। उसले भने, मैले सिके कि जब तपाईँ परमेश्वरसँग डराउनुहुन्छ, भय मान्नुहुन्छ, तपाईँसँग डराउनु पर्ने कुनै मान्छे छैन। पाउलले 1 कोरिन्थी 1:23 भने, तर हामी चाहिँ क्रुसमा टाँगिनु भएको ख्रीष्टको प्रचार गर्दछौ जो यहुदीको निम्ति बाधा र अन्य जातिहरूको निम्ति मूर्खता छ। प्रभु येशूले भन्नुभयो, या त तपाईँ उद्धारको निम्ति त्यस ढुङ्गामा खस्नुहुनेछ अनि उहाँमा आश्रित हुनुहुन्छ जो मात्र केवल जग आधार हुनुहुन्छ र तपाईँ उद्धार पाउनुहुनेछ, या उहाँ पत्थर ढुङ्गा चट्टान तपाईँ माथि खस्नेछ, तपाईँलाई न्याय दिनुहुन्छ र यसले तपाईँलाई धुलो पिठो पार्नेछ। तपाईँसँग दुई विकल्पहरू छन्, तपाई या त उहाँलाई ग्रहण गर्न सक्नुहुन्छ या इन्कार अनि अस्वीकार गर्न सक्नुहुन्छ। पत्रको पहिलो खण्डमा भनिएको छ, पत्रको पहिलो खण्डमा यस प्रकार लेखिएको छ, सेनाहरूका परमप्रभुलाई नै तैले पवित्र ठान्नु, यो अनौठो आज्ञा हो। पत्रुसले यो प्रयोग गर्यो, पहिलो पत्रुस ३ अध्यायको १५ पद, तर ख्रिष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान, तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्ने हरेकलाई जवाब दिन त्यही पनि नम्रता डरसँग सधैँ तयार भइरहौ। यही नै परमेश्वरका सन्तानहरूले गर्न आवश्यक छ। आज परमेश्वरको बारेमा अति नै हल्का फुल्का सोचाइ छ र उहाँको निम्ति र उहाँको वचनको निम्ति अति नै कम आदर सम्मान र इज्जत दिन्छ। अरू त के, त्यहाँ कोही कोही मानिसहरू छन् जो पवित्र कुराहरूको गम्भीर कुराहरूको मजाक गर्दछन्, हँसी ठट्टामा लिन्छन् र हल्का फुल्का लिन्छन् जुन गम्भीरपूर्वक लिनुपर्ने। मित्र, तपाईँ र मैले आफ्नो हृदयमा परमप्रभुलाई पवित्र मान्नु आवश्यक छ, किनभने त्यहाँ हजारौं मानिसहरू यस कुरामा दृढ विश्वासमा छैनन्। हबक्कुक २ २ पद अनुसार परमप्रभु पवित्र मन्दिरमा हुनुहुन्छ र उहाँका सामने सम्पूर्ण पृथ्वी मौन रहोस्। यदि तिनीहरूले विश्वास गरे, मित्र, उहाँ तपाईँको मण्डलीमा आराधनाको दिनमा हुनेछ र तिनीहरू अन्य कुनै पिकनिक क्षेत्रमा, पार्कमा, सिनेमा हलहरूमा, बजारमा हुने छैन। तिनीहरू मण्डलीमा, कलिसियामा तपाईसँग हुनेछ। तपाई र म तिनीहरूलाई निश्चय र विश्वास दिएका छैनौ कि प्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ। छौं र त्यसपछि निम्न पदहरूमा परमेश्वरको वचनको लागि प्रतिस्थापनको रूपमा आत्मवादको विरूद्ध घोषणा। १९ पदमा यस प्रकार लेखिएको छ, ८ अध्यायको १९ पदमा, जब मानिसहरूले तिमीहरूलाई भूत प्रेत खेलाउने र तन्त्र मन्त्र गर्ने धामी झाँक्रीसँग सल्लाह लेऊ भनी भन्लान्, तब के मानिसहरूको आफ्ना परमेश्वर कहाँ गएर सोध्नु पर्दैन? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्ने? अनि यो कुरा हाम्रो मुलुकमा, हाम्रो संस्कृतिमा, हाम्रो समाजमा कुनै नौलो कुरो होइन। अनि अभाग्यवश आज पश्चिमेली मुलुकहरूमा पनि धेरै धेरै मानिसहरू यस कुरातिर, आत्मवादतिर, सैतानिक पूजा, भूत प्रेत आत्मपूजातिर ढल्किरहेका देख्छौं। अरू त के, अमेरिकाको दक्षिणी क्यालिफोर्निया र सान फ्रान्सिस्कोमा र अन्य धेरै ठाउँमा सैतानका कलिसियाहरू, मण्डलीहरू छन् अनि तिनीहरूको संख्या दिन प्रतिदिन बढ़िरहेको छ। त्यहाँका सदस्यहरू सैतानलाई आराधना गर्छन् अनि अप्रत्यक्ष रूपमा यो कुरा हाम्रा मुलुकमा, समाजमा पनि सत्य छ। मित्र, अरू त के, धेरै क्रिस्टियनहरू पनि तिनीहरूका जकटको पासमा परेका छन्। यो अति नै खतरनाक हो। कोही कोही मानिसहरू विश्वास गर्दैनन् कि त्यसमा कुनै यथार्थता छ, सत्यता छ, तर त्यो वास्तविकता हो, जस्तो कि सैतान वास्तविकता हो। परमेश्वरले हामीलाई यसको विरूद्ध चेतावनी दिनुहुन्छ अनि त्यस चेतावनीको ध्यान लगाएर हामी सुनौ। २१ र २२ पदमा, तिनीहरू कष्टित र भोका भएर देशमा घुमिहिँड्नेछन्, जब तिनीहरू अत्यन्तै भोका हुन्छन् तब तिनीहरू रिसाउनेछन् र मास्तिर हेरी आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन्। तब तिनीहरू अन्धकार र डरलाग्दो नैराश्य मात्र देख्नेछन् अनि तिनीहरू घोर अन्धकारमा जाकिनेछन्। यी अन्तिम पदहरूले अनज्ञाकारिताको जीवनको अन्तिम अवस्थाको प्रकट गर्दछ, जुनले तपाईंलाई आत्मपूजा, भूतात्मा पूजामा डोर्याउनेछ। परिणाम अति नै दयनीय, अन्धकार, निराशमय अनि कष्टदायक छ। अनज्ञाकारिताले हरेक समय तपाईंलाई त्यहाँ नै ल्याउनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
यीशु मेरो आघि आघि उके पछि हिँड्ने छु, उनी मेरो साथमा छ, उनैमा रमाउने छु। यीशु मेरो आघि आघि उके पछि हिँड्ने छु, उनी मेरो साथमा छ, उनैमा रमाउने छु। के भने सुनै हु मेरो गोठालो, जहाँ गए मलाई के को काँचो छ, जब यीशु राख्छु मेरो अघि मलाई के को काँचो छ, जब यीशु राख्छु मेरो अघि उन सबै कुरो छ, जब यीशु राख्छु मेरो अघि मलाई के को काँचो छ, जब सबै कुरो छ।
भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एक पल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।